नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल मंगिर महिनाको 16 गते आइतबार, मार्ग कृष्ण औषी, तदनुसार डिसेम्बर 1 तारीक सन् 2024, नेपाल सम्बत 1145। कार्यक्रम अखबारमा पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौ। प्रधानमन्त्री भोलि चीन जानुहुँदै शीर्षक दिँदै गोर्खापत्रले मुख्य खबर बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको औपचारिक भ्रमणको तयारी तीव्र रूपमा भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै औपचारिक भ्रमणका लागि भोलि चीन प्रस्थान गर्दै हुनुहुन्छ। चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा चीन भ्रमणमा जान लाग्नु भएको हो। यसैबीच प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमण लगायत विविध विषयमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शीतल निवासमा हिजो छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीको भ्रमणलाई सहज र सफल बनाउन आवश्यक सबै खालका तयारी भइरहेको मन्त्रालयले स्पष्ट पारेको छ। मन्त्रालयले प्रधानमन्त्रीको कार्यालयसँग छलफल र परामर्श गर्दै आवश्यक कागजी दस्तावेजहरूको व्यवस्थापनसँगै सम्भावित सम्झौताकारी निकायका उच्च अधिकारीसँग पनि परामर्शसँगै भ्रमण व्यवस्थित बनाउने प्रक्रिया अघि बढ़ाइएको जनाइएको छ। मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद ढकालका अनुसार भ्रमणका लागि आवश्यक सबै खालका वस्तुगत र सारगत व्यवस्थापन सहितको तयारी भइरहेको छ। यो भ्रमणले नेपाल र चीनबीच विगत लामो समयदेखिको सहकार्य र साझेदारी सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास उहाँले व्यक्त गर्नुभयो। प्रधानमन्त्री भोलि चीन जानुहुँदै गोर्खापत्रको मुख्य समाचारको शीर्षक हो यो। गोर्खापत्रमै बीआरआई सम्झौतामा हस्ताक्षरको टुंगो शीर्षकमा खबर रहेको छ। नेपाल र चीन सरकार बीचको सम्झौता अनुसार बेल्ट एण्ड रोड इनिशिएटिभ बीआरआईको कार्यान्वयन योजनामा दुई सरकारले हस्ताक्षर गर्ने टुंगो लागेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिदेखि गर्नुहुने चीन भ्रमणका क्रममा हुने उच्च स्तरीय वार्तासँगै हस्ताक्षर हुने भएको छ। सम्झौताका बारेमा चीनको प्रस्तावमा आपसी मत मिले नमिलेको अन्यौललाई परराष्ट्र मन्त्री राणाको भ्रमणले चिर्न सफल भएको छ। चीनका विदेश मन्त्री वाङ यीसँगको औपचारिक वार्तापछि स्वदेश फर्किनुभएका परराष्ट्र मन्त्री डाक्टर आरजू राणाले नेपाल र चीन बीचको लामो संवादपछि दुई देशबीच आपसी सहमतिका साथ कार्यान्वयन योजनामा हस्ताक्षरको बाटो खुलेको प्रष्ट पार्नुभयो। वहाँका अनुसार केही विषयमा अझै परामर्श जारी छ। मन्त्री राणाको नेपाल फिर्तीसँगै केही विषयमा कार्यदलको छलफल बाँकी रहेका विषयमा चीनसँगको परामर्श र धारणापछि त्यो पनि सल्टाएर जाने तयारीमा सरकार लागेको छ। हिजो त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा एमाले एक साथ मिलेर बीआरआईको कार्यान्वयन योजनामा हस्ताक्षर गर्ने सहमति बनेको र सोही सहमतिकै आधारमा दुई देशबीच हस्ताक्षर हुने जानकारी दिनुभयो। उहाँ प्रधानमन्त्री ओलीको भ्रमणको तयारीका लागि बिहिबार चीन जानुभएको थियो। बीआरआई सम्झौतामा हस्ताक्षरको टुंगो गोर्खापत्रको खबर हो यो। बीआरआईमा साझा दृष्टिकोण शीर्षकमै गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। सत्ता साझेदार नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले बीच चीन सरकारको बहुद्देश्य परियोजना बेल्ट एण्ड रोड इनिशिएटिभ बीआरआईलाई नेपालको प्राथमिकता र राष्ट्रिय हितलाई दृष्टिगत गरी समझदारी गर्ने निष्कर्षमा पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा तथा कांग्रेस एमालेको सरकार सञ्चालन सम्बन्धी संयन्त्र, प्रतिपक्षी दलका नेता र विज्ञ संघको परामर्शपछि सत्तारूढ़ दलले बीआरआई कार्यान्वयनको मार्गचित्र निर्माण गरेका हुन्। एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र कांग्रेस महामन्त्री विश्व प्रकाश शर्माले दुई दलीय संयन्त्रको सुझावका आधारमा प्रधानमन्त्री ओलीको चीन भ्रमणमा बीआरआई कार्यान्वयनका सन्दर्भमा मुलुकको प्राथमिकता र राष्ट्रिय हितलाई दृष्टिगत गरी समझदारी हुने बताउनुभयो। बीआरआईमा साझा दृष्टिकोण गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। आफ्नै फैसला उल्ट्याउँदै सरकारी जग्गामा मुहीलाई 1 अर्ब भन्दा धेरै मुआब्जा दिन सर्वोच्चको परमादेश, यो शीर्षक हो नयाँ पत्रिकाको मुख्य समाचारको। काठमाण्डुको सेतो पुल नजिकै रहेको खाली जग्गामा राखिएको बोर्डमा लेखिएको छ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी भवन निर्माण स्थल। 2072 तत्कालीन उद्योग मन्त्री सोम प्रसाद पाण्डेले जग्गा खाली गराएर यो बोर्ड राख्नु भएको थियो। बोर्ड राखेसँगै सरकारी जग्गाको संरक्षण भएको र अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल बन्नेमा स्थानीय खुशी भए, तर सर्वोच्च अदालतले प्रक्रिया पूरा नगरी सो जग्गा सरकारले अधिग्रहण गरेको भन्दै क्षतिपूर्ति सहित हालको मूल्य अनुसार मुआब्जा दिन परमादेश दिएपछि अन्तर्राष्ट्रिय प्रदर्शनी भवन बनाउने योजनामा धक्का लागेको छ। 42 वर्ष अघि सरकारले अधिग्रहण गरेको यो जग्गामा त्यस यता मुद्दै मुद्दा पर्दै आएको छ। यसअघि सबै मुद्दामा सरकारको पक्षमा फैसला भएकोमा गत 1 चैत्रमा सर्वोच्च अदालतले जग्गाको मुहीको पक्षमा फैसला सुनाएको हो। काठमाण्डु महानगरपालिका 9 मा रहेको 9 रोपनी 14 आना 1 पैसा 3 दाममा हालको प्रचलित मूल्य अनुसार मुआब्जा दिन सर्वोच्चले परमादेश दिएको हो। परमादेश अनुसार सो जग्गामा 1 अर्ब भन्दा धेरै मुआब्जा दिनुपर्ने हुन्छ, जसकारण 2039 सालमै प्रक्रिया पूरा गरेर उद्योग मन्त्रालय अन्तर्गत ल्याइएको अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी भवन बन्ने काम पनि अलपत्र परेको छ। न्यायाधीश द्वय मल्ल र शर्माको इजलासले उल्टायो फैसला उपशीर्षकमा नयाँ पत्रिका लेख्छ। धोबी खोला स्थित जग्गाको सम्बन्धमा परेको मुद्दा सर्वोच्च अदालतले 10 माघ 2056 खारेज मात्र गरेको थिएन। मुहीहरू पटक पटक एउटै निवेदन लिई आएकोमा पनि प्रश्न उठाइएको थियो। त्यसपछि मोहीहरू तत्कालीन उच्च अदालत पाटन गएका थिए। उनीहरूले थपघट गरी दायर गरेको रिट पुनरावेदनले पनि 8 असार 2073 खारेज गरिदिएको थियो। तर त्यस विरूद्ध मोहीहरू श्रीकृष्ण महर्जन, चन्द्रमाया महर्जन, विद्यादेवी श्रेष्ठ र शान्ति महर्जन फेरि पुनरावेदन लिएर सर्वोच्च पुगेका थिए। न्यायाधीश द्वय सपना प्रधान मल्ल र विनोद शर्माको इजलासले सर्वोच्चकै 28 वर्ष पुरानो फैसला उल्ट्याउँदै मोहीहरूलाई क्षतिपूर्ति सहित मुआब्जा दिनुपर्ने नयाँ फैसला गरिदियो। 1 चैत्र 80 मै भएको फैसलाको पूर्ण पाठ हालसालै आएको हो। न्यायाधीश द्वय मल्ल र शर्माको इजलासले उल्टायो फैसला उपशीर्षक दिँदै आफ्नै फैसला उल्टाउँदै सरकारी जग्गामा मुहीलाई 1 अर्ब भन्दा धेरै मुआब्जा दिन सर्वोच्चको परमादेश, नयाँ पत्रिकाको मुख्य समाचारको शीर्षक हो यो। आज उपनिर्वाचन शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा खबर छ। स्थानीय तह उपनिर्वाचन 2081 अन्तर्गत मंगिर 16 गते आज आइतबार मतदान हुँदैछ। स्थानीय तहमा रिक्त रहेका 41 पदका लागि मतदान हुनेछ। निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले सम्पूर्ण तयारी पूरा भएको र आज बिहान 7 देखि बेलुकी 5 बजेसम्म मतदान हुने बताउनुभयो। आयोगको अन्तिम नामावलीमा नाम हुनेले मतदाता परिचय पत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचय पत्र वा राहदानी वा स्थायी लेखा नम्बर, त्यसै गरी सवारी चालक अनुमति पत्रको सकल प्रमाणपत्रका आधारमा सम्बन्धित मतदान केन्द्रमा मतदान गर्न पाउने प्रवक्ता अरियालले बताउनुभयो। आयोगको अन्तिम मतदाता नामावली अनुसार रिक्त पदमा 2,26,799 मतदाता मतदान गर्न योग्य छन्। महिला मतदाता 1,11,896 र पुरूष मतदाता 1,14,900 र अन्य 3 जना रहेका छन्। स्थानीय तह उपनिर्वाचन 2081 मतगणनाको अध्यावधिक परिणाम निर्वाचन आयोगले आफ्नो वेबसाइट मार्फत अध्यावधिक गर्ने भएको छ। आयोगका अनुसार मतदान सम्पन्न भएर गणना शुरू भएपछि निरन्तर अध्यावधिक गरिनेछ। आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले गणना शुरू भएपछि आयोगले आफ्नै संयन्त्र मार्फत अध्यावधिक गर्ने बताउनुभयो। उहाँले छिटो छरितो र अध्यावधिक निरन्तर गर्ने कार्यलाई प्रभावकारी बनाउन गणनामा खटिने जनशक्ति र अध्यावधिक गर्ने जनशक्तिलाई प्रशिक्षण दिइएको जानकारी गराउनुभयो। आज उपनिर्वाचन गोर्खापत्रको अग्र पृष्ठको खबर हो यो। यसै प्रसंगलाई कान्तिपुरले स्थानीय तह उपनिर्वाचन आज शीर्षकमा खबर बनाएको छ। आहा खप्तड जहाँ छन् 22 पाटन 9 दह 52 थुम्का शीर्षकमा अन्नपूर्णले मुख्य समाचार प्रकाशित गरेको छ। असोज कार्तिकमा आँखै अगाडि ठोकिन्छन् अपि सैपाल हिमाल हिम श्रृंखला पुष माघमा हिउँले सेताम्य हुन्छन् बुकी पाटनहरू। चैत वैशाखमा रंगीचंगी गुराँसले स्वागत गर्छन् जेठ असारमा जंगली फूलले ढपक्क ढाकिन्छ खप्तड। सुन्दर फाँटको त जति चर्चा गरे पनि कमै हुन्छ खप्तड पुग्दा ज्यानै चंगा मनै दंग तर भूस्वर्ग खप्तड भएन पर्यटन विकास। अन्नपूर्णले आहा खप्तड जहाँ छन् 22 पाटन 9 दह 52 थुम्का शीर्षकमा मुख्य खबर प्रकाशित गरेको छ। बाह्र अर्बको ठेक्का हत्याउन राहदानी सफ्टवेयरमा गडबड़ी शीर्षकमा नागरिकले अग्रपृष्ठमा समाचार छापेको छ। सर्वसाधारणले गत साता राहदानी पासपोर्टको अनलाइन फारम भर्नेदेखि लिएर अन्य सेवा लिन सकेनन्। सफ्टवेयर प्रणालीमा छिरेर ह्याकरले आक्रमण गरेको र भाइरस पसेको कारण देखाउँदै एक साता पासपोर्ट सेवा अवरूद्ध गरिँदा सर्वसाधारणले धेरै शास्ति पाए। सार्वजनिक भएका समाचार र सूचनालाई आधार मान्ने हो भने गत साताको बिहिबार अकस्मात राहदानी सेवा अवरूद्ध हुनुमा ह्याकरको आक्रमण र भाइरस संक्रमणलाई कारण देखाइ थियो। परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले निकै प्रयासपछि उक्त सेवा सञ्चालन गर्न सफल भएको जनाएको छ। विभागले बिहिबार सूचना जारी गरेर शुक्रबारबाट सबै जिल्लामा राहदानीको काम हुने जनाएको थियो। विभागका अनुसार विभाग सहित सबै जिल्ला र नियोगका 201 युनिटबाट शुक्रबारदेखि राहदानीको काम पूर्ववत रूपमा शुरू भएको छ। 12 अर्बको ठेक्का हत्याउन राहदानी सफ्टवेयरमा गडबड़ी नागरिकको अग्रपृष्ठको खबर हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। प्रदूषणले वासस्थान फेर्दै जनावर शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर छापेको छ। धेरैले सहजै अनुमान लाउन थालेका छन्। 2 किलोमिटर टाढाबाटै गन्ध आउन थाल्यो भने अब चौधरी ग्रुपको औद्योगिक ग्राम र सीजी धाम आउन थाल्यो भनेर बुझ्दा हुन्छ। यो भनाई हो सीजी औद्योगिक ग्रामको वातावरण प्रदूषण नियन्त्रण संघर्ष समितिका संयोजक ठाकुर प्रसाद शर्माको। हुन पनि यो पूर्व पश्चिम राजमार्ग भएर यात्रा गर्ने जोसुकैले पनि सहजै महसुस गर्न सक्ने विषय भएको छ। फोहोर र गन्ध नवलपुरको देवचुली नगरपालिका 2 दुमकौलीमा रहेको चौधरी उद्योग ग्रामको पहिचान बनेको छ। सीजीआईपीको भूसे बोइलरबाट निस्केको धूलो र खरानीले वातावरण प्रदूषण गरेको छ भने बियर कारखानाबाट निस्केको केमिकल मिश्रित पानीले स्थानीय पर्यटक र जनावरलाई समेत गम्भीर असर गरिरहेको शर्माले बताउनुभयो। शर्माका अनुसार सीजी प्रशासनले नयाँ नबनाई बिग्रेको बोइलरबाट काम चलाउने गरेको र मापदण्ड अनुसार मर्मत सम्भार नगर्दा धूलो खरानी र केमिकल मिश्रित पानीले असर गरिरहेको हो। सीजीले वाष्प शक्ति निकाल्नका लागि भूसे बोइलर धानको भूस जलाएर निस्किएको धुलो र धुवा सञ्चालन गरेको हुन्छ। उक्त धुलो आँखामा पर्यो भने चिकित्सक कहाँ नगई नहुने र कहिलेकाहीँ शल्यक्रिया नै गर्नुपर्ने संयुक्त टोल विकास संस्थाका संयोजक ध्रुव नेउपानेले बताउनुभयो। यी समस्या समाधानका लागि पटक पटक सीजी प्रशासनसँग आग्रह गर्दा पनि समाधान नभएको नेउपानेको भनाई छ। देवचुली दुईका अध्यक्ष शरद प्रसाद घिमिरेले पनि उद्योगबाट निस्केको प्रदूषण नियन्त्रण गर्न आग्रह गर्दै विनोद चौधरीलाई नै पत्राचार गरेको, पटक पटक भेटेर आग्रह गर्दा पनि समाधान नभएको बताउनुभयो। प्रदूषणले वासस्थान फेर्दै जनावर, गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। वार्षिक 125 अर्बको आईटी सेवा निर्यात, 3 खर्बको लाभ शीर्षकमा नागरिकको अग्रपृष्ठमा समाचार छ। इन्टरनेटको पहुँच, प्रविधिको विकाससँगै नेपालमा सूचना प्रविधि आईटी क्षेत्रमा अवसर बढ़दै गएको छ। हरेक क्षेत्रमा डिजिटलाइजेशन हुँदै गएपछि स्वदेशमा मात्र प्रयोग गर्ने नभएर अर्बौं रूपियाँको आईटी सेवा विदेश निर्यात हुन थालेको छ। वार्षिक 125 अर्बको आईटी सेवा निर्यात, 3 खर्बको लाभ नागरिकको अग्रपृष्ठको समाचार हो यो। चोभार बन्दरगाहबाट 3 वर्षमा 2 अर्बको आयात, निर्यात 2 करोड़को शीर्षकमा नयाँ पत्रिकाको अर्थपृष्ठमा खबर छ। सञ्चालनमा आएको 3 वर्ष पुग्नै लाग्दा चोभार सुक्खा बन्दरगाहबाट आयात व्यापार बढ़न थाले पनि निर्यात भने शून्य प्राय छ। 22 चैत्र 2078 सञ्चालनमा आएको काठमाडौँ स्थित चोभार सुक्खा बन्दरगाहबाट हालसम्म 2 अर्ब 10 करोड़ बराबरको वस्तु आयात हुँदा निर्यात भने 2 करोड़ बराबरको मात्रै भएको छ। चोभार बन्दरगाहबाट 3 वर्षमा 2 अर्बको आयात, निर्यात 2 करोड़को नयाँ पत्रिकाको अर्थपृष्ठको समाचार हो यो। फोन र इन्टरनेटबाट वञ्चित शीर्षकमा गोर्खापत्रको भित्री पृष्ठमा खबर छ। मोबाइल फोनको टावरले काम नगर्दा दुर्गम भेगका बासिन्दा फोन र इन्टरनेट सेवाबाट वञ्चित भएका छन्। नेपाल टेलिकमको टावर नहुँदा पाल्पाको माथागढ़ी गाउँपालिका 5 र 6 का स्थानीय बासिन्दा फोन र इन्टरनेट सेवाबाट वञ्चित भएका हुन्। फोन र इन्टरनेटबाट वञ्चित गोर्खापत्रको भित्री पृष्ठको समाचारको शीर्षक हो यो। रक्सौल काठमाडौं रेलमार्गको अन्तिम प्रतिवेदन आउन ढिला शीर्षकमा कान्तिपुरले अर्थपृष्ठमा खबर बनाएको छ। काठमाडौँ रक्सौल रेल मार्गको फिल्ड सर्वेको काम सकिएको 17 महिना पुग्दा पनि अन्तिम रिपोर्ट अझै आइसकेको छैन। भारतको कोंकण रेलवे कर्पोरेशनको प्राविधिक टोलीले 22 महिना लगाएर फिल्ड सर्वे गरेको थियो। यस अनुसार कोंकणले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई 2080 असारमा उक्त प्रतिवेदन बुझाएको थियो। प्रतिवेदन हेरेर थपघट गर्नुपर्ने विषय समावेश गरी गत वैशाख अन्तिममा परराष्ट्र मन्त्रालयमा पठाइएको थियो। रक्सौल काठमाडौँ रेलमार्गको अन्तिम प्रतिवेदन आउन ढिला कान्तिपुरको अर्थपृष्ठको समाचार हो यो। एनपीएलको भव्य आरम्भ शीर्षकमा कान्तिपुरले मुख्य खबर बनाएको छ। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा शनिबारदेखि बहुप्रतीक्षित नेपाल प्रिमियर लीग एनपीएल शुरू भएको छ। उद्घाटन खेलमा प्रतिस्पर्धी थिए जनकपुर बोल्ट्स र विराटनगर किङ्स। जनकपुरले विराटनगरलाई 8 विकेटले हराएर एनपीएलमा सुखद शुरूआत लिएको छ। दुवै टीमबाट उच्च स्कोर गर्ने ब्याटर विदेशी खेलाड़ी रहे। श्रीलंकामा जन्मेका अमेरिकी खेलाड़ी लाहिरू मिलानथाले 75 रनको योगदान गरेपछि 128 रनको लक्ष्य जनकपुरले सहजै पूरा गरेको थियो। एनपीएलको भव्य आरम्भ कान्तिपुरको मुख्य समाचारको शीर्षक हो यो। कार्यक्रम अखबारमा अब सम्पादकीय क्रिकेट क्रेजमा एनपीएल शीर्षकमा गोर्खापत्रको सम्पादकीय रहेको छ। खेलकुद क्षेत्र देशकै गौरव हो, खेलबाटै कतिपय मुलुकले विश्वभर आफूलाई चिनाएका छन्। खेल विशेषमा अग्रतासँगै कतिपय खेलाड़ीले आफूसँगै देशको नाम पनि चम्काएका छन्। आईपीएलले व्यापक चर्चा पाएपछि विश्वका धेरै देशमा क्रिकेट लीग प्रसार भयो। यो विश्वव्यापी अवधारणाबाटै प्रभावित भएर एनपीएल भव्य बनाउन क्यानले असाध्यै धेरै मेहनत गरेको छ। धेरै धनराशि खर्च गरेर विश्वस्तरीय विदेशी क्रिकेटरको राम्रै संख्या नेपाल ल्याएको छ। स्टार स्पोर्ट्स जस्तो सुप्रसिद्ध च्यानलले प्रत्यक्ष प्रसारण गरेको यो प्रतियोगिताले नेपालको नाम विश्वभर फैलाएको छ। यही अवसरमा नेपालको खेल पूर्वाधार समेत विस्तार भएको छ। त्रिभुवन विश्वविद्यालयको किर्तिपुर स्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति यही अवसरमा भयो। नेपालको मनमनमा क्रिकेटको क्रेजमा यही एनपीएलबाट अझ बढ़ोत्तरी आउनु सुखद भविष्यको संकेत हो। एनपीएलको आरम्भिक यो संस्करणमा देशभित्रका धेरै टीमले उदाउने मौका पाउनेछन्। क्रिकेट क्रेजमा एनपीएल गोर्खापत्रको सम्पादकीयको शीर्षक हो यो। यसै प्रसंगलाई कान्तिपुरले पनि एनपीएलले ल्याएको उभार शीर्षकमा सम्पादकीय बनाएको छ। क्रिकेटको नेपाली महाकुम्भ हिजोदेखि शुरू भएको छ। किर्तिपुर स्थित त्रिवी मैदानमा 12,000 भन्दा बढ़ी दर्शकको उपस्थितिमा जनकपुर बोल्ट्स र विराटनगर किंग्स बीचको प्रतिस्पर्धासँगै नेपाल प्रिमियर लीग एनपीएलको औपचारिक आरम्भ भएको हो। लीग पुष 6 गतेसम्म चल्नेछ। एनपीएलले ल्याएको उभार कान्तिपुरको सम्पादकीयको शीर्षक हो यो। यसै प्रसंगमा क्रिकेट महाकुम्भ शीर्षकमा अन्नपूर्णले पनि सम्पादकीय बनाएको छ। सरकारले वर्षदिनभित्र किर्तिपुर क्रिकेट मैदानलाई आधुनिक स्तरको क्रिकेट रंगशाला बनाउने घोषणा गरिसकेको छ। अहिल्यै पनि केही सुधार त्यहाँ भइसकेका छन्। राजनीतिक नेतृत्वले पनि खेल र खेलकुद जगतको महत्व बुझिदिँदा खेलाड़ीलाई थप हौसला हुने नै भयो। एनपीएलको आयोजनाले सरकारलाई क्रिकेटका थप पूर्वाधार विकासमा अझै दबाव परेको छ। क्रिकेट महाकुम्भ अन्नपूर्णको सम्पादकीयको शीर्षक हो यो। र चीनसँगको चाहना शीर्षकमा नागरिकले सम्पादकीय प्रकाशित गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली भोलिदेखि उत्तरी छिमेकी राष्ट्र चीनको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ। भ्रमणको तयारीका लागि चीन पुग्नु भएकी परराष्ट्र मन्त्री आरजू राणा देउबा स्वदेश फर्किसक्नु भएको छ। यसबीच सत्ता गठबन्धनका प्रमुख दुई दल नेकपा एमाले र नेपाली कांग्रेस चिनिया महत्व कांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई कार्यान्वयनमा मध्यमार्गी बाटो खोज्न सहमत भएका छन्। यसका लागि गठित कांग्रेस महामन्त्री गगन थापा, प्रधानमन्त्रीका विशेष सल्लाहकार विष्णु रिमाल र आर्थिक तथा विकास मामिला सल्लाहकार पूर्व अर्थमन्त्री युवराज खतेउडाको समितिले बीआरआई सहकार्य फ्रेमवर्क सुझाएका छन् र चीन पनि नेपालको यो प्रस्तावमा सकारात्मक रहेको सरकारी सूत्रको दावी छ। चीनसँगको चाहना नागरिकको सम्पादकीयको शीर्षक हो यो। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।